रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर सम्वादको एउटा अर्को नयाँ श्रृंखलामा म नवराज लम्साल श्रोताहरू आज बिना भूमिका अन्तर सम्वादमा सिधै प्रवेश गर्छु। आज हामी अन्तर सम्वादमा सम्वाद गर्दैछौ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र बहादुर हमालज्यूसँग। मन्त्रीज्यू यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। मन्त्रीज्यू हार्दिक स्वागत छ।
धन्यवाद हजुर।
अनि अहिले मन्त्रीको शपथ ग्रहण गर्नुभयो, कार्यभार प्रारम्भ गर्नुभयो, कस्तो सोचिराख्नु भएको छ?
अनि राम्रो महसुस भइरहेको छ। मैले पनि एउटा जिम्मेदारी पाएको छु, होइन, नेपाली कङ्ग्रेसले म माथि विश्वास गरेर ठुलो जिम्मेदारी दिएको छ। म यसलाई एकदमै इमान्दारीपूर्वक निभाउँछु।
तपाईँको लामो विरासत छ नेपाली काँग्रेससँग, तपाईँको पारिवारिक विरासत, बीबी कोइरालासँग संगत गरेको विरासत छ। तपाईँ बाँकेमा काँग्रेसको सभापति हुनुभयो, जतिखेर सुशील कोइराला सक्रिय राजनीतिमा हुनुहुन्थ्यो शीर्षस्थ नेताहरूको गृह जिल्लाको सभापतिलाई चाहिँ शीर्षस्थ नेताहरूको पनि सभापति भन्ने गरिन्छ, अनि अहिले मन्त्री हुनुहुन्छ। यी फरक फरक घटनाक्रमसँग कस्तो लाग्ने रहेछ?
प्रतिबन्धित कालमा मेरो दाई रणेन बहादुर हमाल, जसलाई भाइ राजा पनि भन्दछन्, उहाँ प्रतिबन्धित अवस्थामा नेपाली काङ्ग्रेसको सभापति हुनुहुन्थ्यो र उहाँको प्रेरणाबाट नै म यो नेपाली काङ्ग्रेसमा केही गरौँ भन्ने इच्छा लिएर मैले प्रवेश गरेको हुँ। मैले 2025 सालदेखि म नेपाली काङ्ग्रेसमा छु। 2025 सालबाट मैले शान्तिको कामहरू गर्दैछु, जस्तो कि यो पत्रिकाहरू ल्याउने, नेताहरूलाई चिठी लगिदिने, लुकी लुकिकन मैले त्यो काम गरेको हुँ। र 2027 सालमा म नेपाल विद्यार्थी सङ्घको उपाध्यक्ष थिएँ। त्यो वखतमा डाङका एकजना युवराजजी हुनुहुन्थ्यो, युवराज शर्मा, जसलाई चिनी बाबु हुनुहुन्थ्यो, उहाँ अध्यक्ष हुनुहुन्थ्यो र मैले सक्रिय रूपमा भाग लिएको 2025 सालदेखि हो। र अब मेरो गृह जिल्लामा सुशील दाई हुनुहुन्थ्यो, उहाँ प्राइम मिनिस्टर पनि बन्नुभयो, होइन, म बाँकी जिल्लाको पनि परे र सुशील दाईसँग मेरो के हो भनेपछि राम्रोसँग त्यति राम्रो सम्बन्ध हुन सकेन। त्योभन्दा पहिले म बनारसमा जाँदाखेरि मेरो मुवा बिमारी हुँदाखेरि म बनारसमा बिएचयूमा इलाज गराउन गएको थिएँ र मेरो दाई पनि मसँगै हुनुहुन्थ्यो र हामीले इलाज गराउने क्रममा मलाई बिपी बाबुसँग बनारसमा भेट भएको र मलाई मेरो दाईले सबभन्दा पहिले बिपी बाबुसँग भेट गर्न लग्नु भएको थियो। मलाई उहाँले यति प्रभावित गर्नुभयो, यति प्रभावित गर्नुभयो कि मैले सोचेँ कि मलाई यो नेपाली काङ्ग्रेसमा लाग्नुपर्छ र म जबसम्म बाँच्छु तबसम्म यो नेपाली काङ्ग्रेसको लागि एउटा सिपाही, एउटा इमान्दार सिपाही भएर बाँच्छु भन्ने मैले संकल्प लिएर मैले राजनीति सुरु गरेको थिएँ।
हजुर, जस्तो मैले एउटा पुस्तक पढेको थिएँ जनता उठेपछि भन्ने, जो बाँके बर्दियाको जनआन्दोलन डायरी थियो, त्यसको विमोचन चाहिँ सुशील कोइरालाले गर्नुभएको थियो र चाहिँ गिरिजाप्रसाद कोइरालाको लामो शुभकामना पनि छ त्यो पुस्तकमा। पत्रकार जयनारायण शाहले लेख्नु भएको पुस्तक हो, मैले थाहा पाएँ। त्यो पुस्तक पछि चारजनाले त्यही पुस्तकमाथि थेसिस पनि गरेका रहेछन्। त्यो पुस्तकमा 62-63 आन्दोलनमा यहाँले निर्वाह गर्नुभएको भूमिकाको विषयमा पनि ठाउँ ठाउँमा उल्लेख थियो। एकचोटि सम्झाउनु त्यो 62-63 आन्दोलन, तपाईँको भूमिका, त्यसभन्दा अघि बाँके काङ्ग्रेस नेतृत्वदायी भूमिका निर्वाह गरेका ती दिनहरू अलिअलि चर्चा गरौँ न।
अनि सुरुमा त तपाईँको यो विद्यार्थी कालमा जब यो 65-70 सालको जुन आन्दोलन भयो, 32-33 सालको आन्दोलन भयो, म त्यो भएमा पार्टी सभापति थिएँ हजुरको र मलाई मेरो दाइले के भन्नुभयो भने बर्दियामा गएर बर्दियामा राम्रोसँग आन्दोलन भइरहेको छ, विद्यार्थीलाई जगाउन जाऊ भन्नुभयो। म बर्दियामा गएँ, बर्दियाको साथीहरूसँग विद्यार्थीहरूसँग कुराकानी गरेँ, त्यहाँ आन्दोलन गरेँ। त्यसपछि मलाई फेरि उहाँले भन्यो अब दाङ सल्यानतिर जाउँ भन्दाखेरि म दाङमा सल्यानमा गएँ, सल्यानमा साथीहरूसँग कुराकानी गरेँ, छलफल गरेँ, त्यहाँको विद्यार्थीहरू आन्दोलन गराए र त्यसपछि म फेरि म तपाईँको यो दाङमा तुलसीपुरमा आएँ। तुलसीपुरमा आउँदाखेरि भरतपुर हाई स्कुलमा म बस एक रात बसेका थिएँ। त्यो बखतमा के अरे हाम्रो सुशील राईको ऊ हुनुहुन्थ्यो, पिए हुनुहुन्थ्यो, कुर्मत नेपानीजी, उहाँ पनि मसँग भेट हुनुभएको थियो र म होस्टेलमा बस्दाखेरि कुर्मत नेपालीजीसँग भेटेँ र त्यहाँबाट नेपालीजीले सबै साथीहरू बोलाइदिनु भयो। त्यो साथीहरूबाट लिएर मैले तुरुन्तै अर्को दिन मैले जुन हाई स्कुलमा आन्दोलन गरेँ, सारा बजारहरू बन्द गराएँ। त्यसपछि म फेरि भागेर तपाईँको श्रीगाउँ हाई स्कुलमा गएँ, दाङको पश्चिम भेगमा श्रीगाउँ हाई स्कुलमा गएँ, श्रीगाउँ हाई स्कुलमा पनि आन्दोलन गरायौँ। हामी सारा साथीहरू लागेर आन्दोलन गऱ्यौँ पञ्चायत व्यवस्थाको विरुद्धमा। त्यसपछि मलाई पुलिसले चारैतिरबाट घेर हाले, मलाई साथीहरूले बचाइदिनु भयो र बचाएर फेरि म जङ्गलतिर पसेर जङ्गलमा बसेकौँ। यस्तै प्रक्रियामा जति पनि राष्ट्रिय आन्दोलनहरू छ, चाहे त्यो काठमाडौँ भएको आन्दोलन हो, चाहे नेपालमा भएको आन्दोलन हो, म
हजुर
काठमाडौँमा भएको म पार्टी सभापति हुँदाखेरि हजुरको ठुलो आन्दोलन गरेको छु। त्यसपछि नेपाली काङ्ग्रेस प्रजातान्त्रिकको सभापति हुँदाखेरि पञ्चायत विरुद्धको आन्दोलनमा म काठमाडौँ पनि आएको, दुई पटक हामीले के अरे आन्दोलन गरे के अरे गिरफ्तारी दिएका थियौँ। त्यो कस्तो गिरफ्तारी भनेपछि आन्दोलनमा सरी कुनै आन्दोलनको आन्दोलनमा राजा विरुद्धमा पञ्चायत राजा विरुद्धमा आन्दोलन गऱ्यौँ, हामीले प्रजातन्त्र स्थापना गर्नुको लागि आन्दोलन गऱ्यौँ, हामीहरूलाई पगडी लप्चु साँझै छोडिदिन्थ्यो, 200 पटक हामी त्यहाँ पगडी गरेर पगड्यौँ र साँझ छोड्ने गर्यौँ। त्यस्तै नेपालगञ्जमा पनि हजुरको आन्दोलन सुरु भयो, आन्दोलन सुरु हुँदाखेरि मलाई समातेर लग्यो त्यो आन्दोलन गर्ने क्रममा नै मलाई समातेर लग्यो थियो र एसपी अफिसमा बन्द गरेको थियो। र जब प्रजातन्त्र 46 सालको प्रजातन्त्रको आन्दोलनमा जब हामीलाई बन्द गर्यो र हाम्रो साथी वकिल साबुरले अदालतमा उजुर दिनुभएको थियो र त्यो अदालतले नै मलाई छोडेको पटक पटक हेर्नुहोस् हामीहरू आन्दोलनमा गयौँ, पटक पटक अब पिटाइ खाइयो, अब के भन्ने त्यो शान्ति नपरोला, पुलिसका कस्टडीमा लगे पिटाइ गरिरहन्थ्यो, राजनीति छोड हुन्थ्यो, 2-4 कागज पनि गराएछ, ल राजनीति छोड्ने त छोड मन न त त्यसलाई मारिदिन्छु पनि भन्थे, यस्तो मानसिक प्रतावना पनि देख्छ मलाई। र सबभन्दा ठुलो प्रतावना मलाई कहाँ भयो बिचमा कहाँ भयो भनेपछि जब यो राजाको जन्म उत्सवमा राजाको फोटो तपाईँको हात्तीमा लगेर जब जुलुस निकालेको थियो त्यो वखतमा के भयो भनेपछि अब म यङ थिएँ होइन हजुरको यङ थिएँ, यङ हुँदा के भने कस्तो म मेरो दिमागमा के आयो चाहिँ हो यो राजाले गर्दाखेरि हामीले प्रजातन्त्र हाम्रो नासिएको छ, अब यसलाई यहाँबाट ऊ गर्नु हुँदैन, यो राजाको तस्विर च्याक्नुपर्छ भनेकिन मैले ठिक त्रिभुवन चोकमा हजुरको जसमा सारा त्यहाँको प्रशासकहरू थिए, पुलिसहरू थिए, अन्तर्राष्ट्रियहरू थिए, मैले त्यो हात्तीलाई रोकिकन राजाको तस्विर झिकेर च्यातिदिएको हुँ। मलाई त चारैतिरबाट हेर्नु चारैतिरबाट पुलिसहरू इलेक्ट्रिकले घेरेको थियो, मार्दै भनेको थियो, तर एकजना साथीले मलाई आफ्नो घरमा लुकाउनु भयो, चोक बजारमा त्रिभुवन चोकमा लुकाउनु भयो, मलाई राजा राजाजीको त्यहाँबाट लगेर इन्डिया बसेँ। त्यसपछि मैले अर्को दिन के उठ्दै सुने भनेपछि अन्तर्राष्ट्रियहरूको कि गजेन्द्र हमाललाई जिन्दा भए पनि लिएर आउनु, जिन्दा आउनु ल्याउनु सकेन भने मारे पनि लिएर आउने भन्ने उठ्दै जाँदै जारी गरेको थियो। त्यो एउटा दुःखद घटना के छ भनेपछि त्यसपछि म फेरि इन्डियामा बसेँ, इन्डियामा साह्रै दुःख पाएँ। अब त्यो वखत कसो थियो भनेपछि धेरै त्यो वखतको अवस्था कस्तो थियो भनेपछि घरबाट पैसा पनि पठाउने त लुकलुक पठाउने, एक फेरा एकजना मेरो साथीले पैसा लिएर आउँदाखेरि त्यो फर्केर आउँदाखेरि पुलिसले थाहा पायो हेर्नुहोस् थाहा पाए त्यसलाई बन्द पनि गरिहाल्यो, बन्द गरिसकेपछि त्यसलाई पिटपाट गरेर म लखनऊमा लुकेको थिएँ, लखनऊमा समेत पुलिस पसेको थियो, म त्यस्तो अवस्थाबाट म गुज्रेको हुँ। यस्तो कतिवटा घटना छ, एक यम नारायण भिकालजी हुनुहुन्छ, उहाँ न्यायाधीश पनि बन्नुभएको, नेपाली काङ्ग्रेसको पनि हुनुहुन्थ्यो, एकतिर उहाँ र मलाई वारेन्टेड भएर म बहिराइसको शङ्कर होटल भन्ने ठाउँमा लुकेर बसेको थिएँ। हेर्नु शङ्कर होटलमा पनि तपाईँको त्यो राजा र रानीको फोटो राखेको थियो बहिराइसमा, कस्तो के हुन्थ्यो भनेपछि राजा र रानीको तस्विर हेर्ने बित्तिकै कस्तो लाग्ने भने चाहिँ हो प्रजातन्त्रलाई मास्ने त यिनीहरू नै हुन् भनेकिन हामीले त्यो राजा रानीको फोटो पनि त्यो त्यहाँबाट होटलबाट हटाइदिउँ र साँझ पख तपाईँ के गरे पुलिसहरू आएर साँझ हामीलाई छापा मारेर हेर्नुहोस् त्यो अवस्थामा पनि हामीहरू बचेका थियौँ। मैले यसरी के अरे राजनीतिक मेरो सङ्घर्ष भन्ने कुरा जीवनभरि होइन
जस्तो बाँके काङ्ग्रेसका केही सज्जनहरूसँग मैले सम्पर्क गरेको थिएँ, उहाँहरूले पनि भन्दै हुनुहुन्थ्यो कि शेरबहादुर देउवाले तात्कालीन अवस्थामा नेपाली काङ्ग्रेसबाट नेपाली काङ्ग्रेस प्रजातान्त्रिक बनाइसकेपछि यहाँ बाँकेको सभापति हुनुहुन्थ्यो, अनि शेरबहादुर देउवासँग नेपाली काङ्ग्रेस प्रजातान्त्रिक बनाउन लागेका कारण तपाईँको सुशील कोइरालासँगको सम्बन्ध अलि टाढा थियो, त्यसपछि तपाईँ राजनीतिमा जसरी आउनु पर्थ्यो आउनु पाउनु भएन वा आउनु सक्नु भएन, र त्यो तपाईँको ग्यापलाई चाहिँ वर्तमान प्रधानमन्त्रीले त्यो बेला पार्टी विभाजन भएको बेला पार्टी सभापति भएर बाँकेमा उहाँको मिसनलाई नेतृत्व गरेको हुनाले र पछिल्लो चरण तपाईँमाथि अन्याय भएको हुनाले प्रधानमन्त्रीले खोजी यसपटक तपाईँलाई न्याय गर्नुभयो भन्ने भनाइरहेछ नि नेपालगञ्जतिर, यो सही हो?
त्यो कुरो सही हो। हेर्नुहोस् होइन, मेरो सुशील दाईसँग कब विमति दो भनेपछि नीतिगत कुरोमा मेरो सुरुमा नै सुशील दाईसँग विमति भएको होइन, मैले सुशील दाईले बारम्बार भन्थे होइन सुनलाई यो बाटो जानु हुँदैन, नेपाली कङ्ग्रेसमा भइसकेपछि नेपाली नीति र नियममा चल्नुपर्छ भनेर मैले सुन्दाईसँग भन्थेँ। तर सुशील दाईको एउटा अहमता के थियो भनेपछि गिरिजाबाबु पार्टी सभापति हुनुहुन्छ, प्रधानमन्त्री हुनुहुन्छ, म महामन्त्री छु, भन्ने कुरो उहाँको एउटा दिमागमा बसेको थियो र उहाँले जहिले पनि मलाई पेलेर लग्ने कुराहरू गर्नुहुन्थ्यो। एउटा घटना के भयो भनेपछि एकजना मेरो भाइहरू छन् नेपाली काङ्ग्रेसका उपाध्यक्षहरू, तिनीहरूसँग पुलिससँग झगडा भयो। हेर्नुहोस् झगडा भइसकेपछि के भने पुलिसले तिनीहरूलाई त्यसरी पिटे, यति पिटे कि तपाईँको हात फाँसिदिएका थिए, सारा शरीरमा दामहरू थियो। हामीले लगेर धेरै अञ्चल अस्पतालमा इलाज गरायौँ। धेरै अञ्चल अस्पतालका मान्छेहरूले यहाँ इलाज हुन सक्दैन, लखनऊ भन्दाखेरि हामीले लखनऊमा लग्यौँ। जब लखनऊ गयो उहाँहरू फर्केर आउनुभयो, त्यसपछि हामीहरूले के अरे सिडिओ अफिसमा हामीहरूले के गर अनसन बस्यौँ। त्यो वक्तमा गृहमन्त्री हाम्रो खड्गाजी हुनुहुन्थ्यो, खुम्बहादुर खड्गाजी। र जब त्यो आइसकेपछि के भयो भनेपछि हजुरको जब केटाहरू जब हजुरको लखनऊबाट इलाज गरेर आए, मलाई उहाँले बोलाएर के भन्नु भनेपछि ल यो दुई केटालाई, अब म नाम त भन्दिनँ, यो दुई केटालाई के अरे पार्टीबाट निष्कासन गर्दे भन्नुभयो उहाँले। त मैले पनि कुनै निष्कासन गर्दै, उहाँको गल्ती के छ, उहाँको गल्ती त कमसेकम देखाउनु पऱ्यो नि, उहाँको यो गल्ती छ मैले भन्नु म निष्कासन गर्छु, नत्र भने चाहिँ म तपाईँलाई म तपाईँले भन्ने कुरो म मान्दैन, म निष्कासन गर्दैन भनेर भने। त्यसपछि उहाँले झोकेर मलाई के भन्नुभयो भने तपाईँ मलाई चिन्नुहुन्न, म को हुँ, म सुशील कोइराला हुँ, म महामन्त्री हुँ, मैले मेरो आर्ट चाहिँ निकाल भन्दाखेरि मैले निकाल्दिनँ। हेर्नुहोस् है, पहिलो घटना सुशील दाईसँग मेरो विमति भएको त्यो हो। त्यसपछि त सुशील दाईले मलाई यति पेल्नुभयो, यति पेल्नुभयो कि म भन्न सक्दिनँ। हेर्नुहोस्, बाँके जिल्लाको पार्टी सभापति कार्यमा नआएर उहाँले के गर्नुभयो भनेपछि क्षेत्रीय पार्टी सभापति त्रिभुवन चोकमा खोलेर जहिले पनि उहाँ आउने, क्षेत्रीय कार्यालयमा बस्ने, पार्टी कार्यालयमा नआउने। मैले एकदिन सुशील दाईको घरमा गएँ, मैले भने दाई तपाईँ त म भन्दा ज्येष्ठ हुनुहुन्छ, मेरो नेता हुनुहुन्छ, सबै कुरो हुनुहुन्छ, तपाईँ जिल्ला कार्य समितिमा नआउने, क्षेत्रीय पार्टी अफिस खोल्न लगाउने, त्यसै त्यो क्षेत्रीय पार्टी अफिसमा जाने, उहाँबाट साराले निर्देशन दिने, यो त राम्रो भएन दाई, पार्टी यस्तै त बर्बाद हुन्छ भन्दाखेरि उहाँले भन्नुभयो बर्बाद त छ नि, तपाईँले पार्टीले राम्रोसँग राख्नु रहेछ भनेर उहाँले जवाब दिनुभयो। त्यसपछि के भयो भनेपछि हेर्नुहोस्, एउटा गजब कुरो के भनेपछि त्यो वक्तमा के अरे डिआइजीहरू, एसपीहरू, एसएसपीहरू सबै आउँथे, मसँग कुराकानी गर्थे, ल यसरी गरौँ भनिकन एकदम राम्रो सम्बन्ध थियो मेरो सबै पुलिसकर्मीहरूसँग। त्यसपछि त तपाईँको त्यो उर्दी जारी गर्नुभयो, डिआइजी पनि आउन भेट गर्न, डिआइजीले भने पनि ल यस्तो काम गरिदिन्छु है, पार्टी अफिसमा यस्तो यस्तो भइरहेछ, बदमासी भइरहेछ, साथी फलानाले यस्तो बदमासी गर्छ, हेरिदिनु भन्थे, मान्दिनँ मान्ने हजुरको उहाँले, म त बडा समस्यामा परेँ। त्यसपछि एसपीलाई भन्छु, एसपीले सुन्दैन, त्यसपछि त एसएसपीलाई पनि एसएसपीले नसुन्नेको, त मलाई त शङ्का के लाग्यो, के भइरहेको छ भने म आफै स्वयं त्यहाँ गएर सोद्धाखेरि उहाँले के भन्नु भनेपछि सुशील राईले भन्नुभएछ कि गजेन्द्र हमालले भनेको कुरो तपाईँ नसुनिदिनु होला भने कि दुईजनाको नाम उहाँले दिनुभयो, एकजना महिलाको नाम दिनुभएको थियो, एकजना पुरुषको नाम दिनुभएछ, यो दुईजना भनेको तपाईँ काम गर्नुहोला नत्र काम नगर्नु होला भनेर भन्नुभयो। भनिसकेपछि उहाँले भनिसकेपछि मैले सुशीललाई कहीँ गरेँ भने सुशीललाई तपाईँले यस्तो किन भन्नुभएको त गलत कुरो, यसले गर्दाखेरि राम्रो सन्देश जाँदैन बाहिर र पार्टी त समाप्त हुन्छ भन्दाखेरि उहाँले केही जवाब दिनुभयो, चुप लागिराख्नुभयो। म कमसेकम उहाँसँग आधा घन्टा बसेँ उहाँको घरमा, उहाँले सारा मान्छेसँग कुरा गर्नुहुन्छ, मसँग नि कुरा गर्नुहुन्न, त मैले त उहाँको मनतायत बुझिहालेँ, यो त राम्रो भएन भनेपछि त्यसपछि म त्यहाँबाट उठेर आएँ। उठेर आएपछि मैले पनि सोचेँ अब उहाँले मान्दै मान्नुहुन्न भनेको गर्दै हुन्न, पार्टीलाई हेर्दै हेर्नुहुन्न, पार्टीलाई समाप्त गर्न लाग्नु भएछ भने किन मैले सुशीललाईसँग त्यसपछि हजुरको टाढा टाढा हुँदै गरेँ, मैले आफ्नै किसिमबाट मैले पार्टी चलाएको।
यो राजनीतिक पृष्ठभूमिबाटै मैले आजको छलफल सुरु गरेँ मन्त्रीज्यू। अब राजनीतिमा उतार चढाव भइरहेको छ, एकजना शालीन शान्त भद्र निष्ठावान नेता भनेर सुशील कोइराला चिनिनुहुन्छ, जसले संविधान पनि दिनु भयो, यो एउटा पाटो हाम्रो छँदैछ। अब मन्त्री हुनु भएको छ, अब तपाईँको पर्फर्मेन्स पनि पक्कै राम्रो हुन्छ, अब मन्त्रालयलाई कसरी हाक्ने, कसरी लैजाने एउटा त्यो तपाईँको काँधमा छ भने अर्को काङ्ग्रेसको अब बाटोलाई पनि अझ सशक्त बनाउनु पर्ने छ, यो दुईटा जिम्मेवारी अब कसरी अगाडि बढाउनुहुन्छ?
हेर्नुहोस्, मेरो प्रथम प्रायोरिटी के हुन्छ भनेपछि देशको हितको लागि र जनताको हितको लागि होइन, र सानो लघु उद्योग जुन व्यक्तिहरूले साँझ खान पाए बिहान खान नपाउने त्यस्ता गरिबहरूको लागि एउटा लघु उद्योग सञ्चालन गर्ने म पक्षमा छु, ताकि प्रत्येक घर घरमा एउटा उद्योगहरू होस्। जस्तै जापानमा तपाईँले सुन्नुभएको होला, जापानका मान्छेहरूले प्रत्येक घरमा घडी बनाउँदछन्, सानसानो कामहरू गर्छन्, त्यसले त्यसले गर्दाखेरि जीविका उपार्जन गर्नको लागि सहज भएको छ। मैले पनि त्यही सुनेको छु र मैले अस्ति न तपाईँको मन्त्रालय पुगिसकेर मैले त्यहाँ के सचिव लगाएर सारा मान्छेलाई के भनेको छु भनेपछि रुग्न उद्योग जुन छन् रुग्न उद्योगलाई त्यसको वृद्धि कसरी गर्ने, त्यसको स्तर वृद्धि कसरी गर्ने मलाई तुरन्त रिपोर्ट दिनुहोस् होइन त्यतातिर लाग्यौँ। र जुन उद्योगहरू बन्द छ हालसम्म र कसैले पनि हेरेको छैन त्यो कसरी बन्द भयो र कसरी त्यो उद्योगलाई सञ्चालन गर्नुपर्छ भन्ने कुरो मैले निर्देशन दिइसकेको छु र मैले यो पनि भनेको छु तपाईँ एक हप्ता दस दिनको समय लिनुहोस्, जुन जुन ठाउँमा उद्योग बन्द भएछ त्यो त्यो ठाउँमा जानुहोस्, त्यसको समस्या फैलाउनुहोस्, त्यसको त्यसको निवारण कसरी गर्नुपर्ने त्यो गर्नुहोस्, यहाँका साथीहरूलाई त्यो दिउँ, यहाँको व्यापारीहरूलाई तपाईँहरू सञ्चालन गर्नुहोस्, तपाईँहरूले के सुविधा लिनुपर्ने हो त्यो भन्नुहोस् हामीलाई र एउटा मन्त्रालय तपाईँहरूको बिचमा छलफल गरेर त्यो उद्योग सञ्चालन गर्नुहोस्, राष्ट्रलाई पनि फाइदा हुन्छ होइन, त्यसपछि तपाईँको आय स्रोत पनि देशको लागि बढ्छ, के गरिब दुखीहरूले त्यहाँ काम पनि पाउँछन् भने किन मैले अस्ति नै मैले यो कुरा गरेको छु। साथीहरू पनि त्यहाँका मन्त्रालयका साथीहरू पनि ठिक छ यो राम्रो कुरो हो भने त मैले भने मेरो समुदाय प्राथमिकता के रहन्छ भनेपछि वृद्धि गर्ने जुन रुग्न अवस्थामा छ त्यो उद्योगलाई वृद्धि गरौँ, यसरी गरेर जनताको सम्पूर्ण के जनताको हक र हितको लागि गर्नुपर्ने काम गर्नुहोस्, यताउता कुनै नराम्रो काम नगर्नु होला किनकि हामी देशको लागि काम गर्ने हो, जनताको लागि काम गर्ने हो भन्ने कुराहरू मैले उहाँहरूलाई पस्ताइदिएछु। उहाँहरू पनि सायद आजै भोलिपल्ट केही हजुरको मान्छे घटाउने काम गर्ने भएका छन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री हुनुहुन्छ, अब चाडबाडको मौसम आएको छ, दशैं प्रारम्भ भइसकेको छ, आपूर्ति व्यवस्था सहज बनाउनु छ, कतिपय ठाउँमा कालाबजारीहरू हुने सम्भावना छ, अनि यी अप्ठ्याराहरू छन्, तत्काल यो चाडबाडमा जनतालाई सुविधा दिने गरी जनताले चाडबाडमा उपभोग्य सामग्रीहरू खरिद गर्नलाई उपयुक्त हुने गरी त्यहाँ कालो बजारी नहुने गरी अथवा अरू जनतालाई दुःख नहुने गरी तत्कालका लागि चाहिँ केही सोचिराख्नु भएको छ के छ? हुन त भर्खर मन्त्रालय सम्हाल्नु भएको छ, अस्ति साँझ मात्रै शपथ ग्रहण गर्नुभयो, हिजो शनिबारै भइगयो, आजबाट मात्रै कार्यालय सुरु होला, तै पनि मन्त्रीज्यू केही सोच्नु भयो होला नि?
होइन, अस्ति म मन्त्रालयमा गए त मन्त्रालयमा कुरो मैले गरिसकेको छु होइन, चाडबाडको दिन छ, यसमा धेरै जस्तो कालाबजारी मान्छेहरू हुन्छ, तपाईँ तत्काल मान्छेहरू खटाएर कालाबजारी गरेर तत्काल कारवाही गर्छु मैले भनेको छु, अस्तिको कुरा हो यो होइन। त्यसपछि सचिवजीले पहिलो दिन उपस्थित मन्त्रालयमा उपस्थित हुँदाखेरि एउटा निर्णय गर्नु पर्दो रहेछ, त्यो निर्णय पनि मैले के गरेछु भने भनेपछि जुन यो कोभिडको समयमा यो लगभग डेढ दुई वर्ष भयो त्यो अवस्थामा जुन उद्योगहरू सञ्चालन भएका छैनन्, उद्योग रिन्यू गर्न पाएको छैन भने त्यस्ता उद्योगलाई हेरेर रिन्यू गर्नुहोस् भने किन मैले त्यो आदेशै जारी गरिसकेको छु।
अब यो परिस्थिति जटिल छ, अब काङ्ग्रेस महाधिवेशनमा पनि मध्य अवस्थामै छ, वडा तहबाट अधिवेशन प्रारम्भ भएको पनि धेरै भयो, जटिलताहरू पनि बाँकी नै छन्, सरकारसँग मान्छेहरूको अपेक्षा पनि धेरै छ, अब मन्त्री परिषदले पनि पूर्णता पाएको छ, फेरि यही बेलामा ठ्याक्क लामो छुट्टीहरू पनि हुन्छन्, कतिको जटिलता महसुस गर्नुभएको छ? रिजल्ट निकाल्नु पर्ने छ नि त, देखाउनु पनि पर्ने छ र देखिने मन्त्री पनि हुनु छ, कतिको जटिलताको महसुस गर्नुभएको छ?
होइन, जटिलता त छँदैछ होइन हजुरको, अब यो बाँके जिल्ला पनि चुनाव हुँदैछ, मलाई लाग्दैछ हामी अत्यधिक बहुमतमा हाम्रो मान्छेहरू आउँछन् बाँके जिल्लाबाट, साथीहरूसँग कुरा पनि भइराखेको छ, तर समुदाय पहिले हामीले हेर्नुपर्छ, मेरो समुदाय पहिले प्राथमिकता के छ भनेपछि समुदाय पहिले हाम्रो राष्ट्र छ, मेरो प्राथमिकता चाहिँ समुदाय पनि राष्ट्रहितको लागि गर्नुपर्छ, त्यसपछि जनहितको लागि गर्नुपर्छ हजुरको होइन, त्यसले जनहित गरिसकेपछि लास्टमा के हुन्छ भनेपछि पार्टी हितको लागि गर्नुपर्छ। राष्ट्रिय ढङ्गमा मान्छे हामी कहाँ रहन्छौँ, त्यसमा कुनै ठुलो समस्याहरू मैले देखेको छैन, सिर्फ मेरो त एउटै त्यो एकलब्ध जस्तो एउटै के छ भनेपछि जनताको हितको लागि राष्ट्रको हितको लागि सर्वोपरि गरेर हामीले काम गर्ने हो र अधिवेशनमा पनि लगभग यहाँ मसँग बसेर कुराहरू भइराखेको छ, अधिवेशनमा पनि हामीले सोचे जस्तै जित्दा हुन्छ।
अहिले अब यो अवस्था चाहिँ यो समीकरण पनि छ राजनीतिक दलहरूका बीचमा, गठबन्धनको सरकार छ र गठबन्धनको सरकारको बीच पनि एउटा ठूलो सन्तुलन कायम गर्नुपर्ने हुनसक्छ, तपाईँ त प्रधानमन्त्रीज्यूसँग अब क्याबिनेटमा भएका सबै मन्त्रीज्यूहरू प्रधानमन्त्रीको निकट हुनुहुन्छ, त्यसमा त कुनै प्रश्न गर्ने कुरै रहेन, व्यक्तिगत रूपमा पनि प्रधानमन्त्रीसँग निकट हुनुभएको, प्रधानमन्त्रीज्यूले कुनै कालखण्डमा अर्को पार्टी बनाउँदा नि त्यही पार्टीमा रहेर बाँकी सभापति हुनुभएको, तपाईँबाट त प्रधानमन्त्रीले झन् थप सक्रियताको पनि अपेक्षा गर्नुभयो होला। अस्ति संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानबहादुर कार्कीले पत्रकार सम्मेलनमा नि तपाईँको राजनीतिक इतिहासको ठूलो प्रशंसा गर्नुभएको थियो, तपाईँबाट त ठूलो अपेक्षा पनि छ, त्यो जिम्मेवारी चाहिँ कतिको महसुस गर्नुभएको छ, कतिको भारी महसुस गर्नुभएको छ?
हेर्नुहोस्, म एउटा के भनौँ भनेपछि अलिकति विगतको कुराहरू लिएर म भन्न चाहन्छु। मैले शेरबहादुर दाईलाई आफ्नो नेता मानेको हो, मेरो लागि उहाँ सर्वोपरि नेता हो र उहाँ मेरो लागि सम्मानजनक व्यक्ति पनि हो, पहिलो कुरो। दोस्रो कुरो के छ भनेपछि, जब यो चुनाव भयो होइन, संसदीय चुनाव भयो, म पार्टी सभापति हुँदाखेरि नेपाली काङ्ग्रेसको, मैले हजुरको तिनवटा सिट थियो नेपाली माग्ने जिल्लामा, मैले तिनटै सिट जिताएको। यसरी सुशील कोइरालालाई पनि म पार्टी सभापति हुँदाखेरि उहाँ जित्नु भएको है। त्यसपछि गाविसमा 75% गाविस हाम्रो कब्जामा थियो, जिल्ला विकास समिति मेरो हाम्रो कब्जामा थियो, नेपाली कङ्ग्रेसको कब्जामा थियो होइन। त्यस्तो हुँदा किनी पनि है के भयो भनेपछि, सुनिल दाईले 18 जिल्ला भङ्ग गर्दाखेरि बाँके जिल्ला पनि भङ्ग गरिदिनु भयो, उहाँले बाँके जिल्ला भङ्ग गरिदिनु भयो। मैले हेरेँ, गरिदिनु त ठिकै छ, मैले सुनिलदाईले फोन गरेर ल दाई तपाईँले बाँके जिल्ला भङ्ग गरिदिनु भएछ र तपाईँलाई धन्यवाद छ, कसलाई ल्याउनुहुन्छ भन्दाखेरि कृष्णमानजीलाई ल्याउनुहुन्छ, ल्याउँछु भन्नुभयो उहाँले। त कृष्णमानजीको पृष्ठभूमि के छ भनेपछि, उहाँ पुलिसको मान्छे हुनुहुन्छ, उहाँ डिएसपी हुनुहुन्छ, डिएसपीबाट आउनुभएको। त मैले कृष्णमानजीलाई पनि बधाई दिएँ एक दिन अघि, उहाँ के अरे बाँके जिल्लाको सभापति हुनुभन्दा पहिले म सुशील दाईले भोलिपल्ट उहाँलाई अध्यक्ष बनाउने बाँके जिल्लाको, कृष्णमानजीलाई बधाई दिएँ, ल कृष्णमानजी तपाईँ अध्यक्ष बन्नुभयो धन्यवाद छ भनेर भने, मैले उहाँ त आश्चर्यमा पर्नु, तपाईँले कसरी थाहा पाउनु हो, मैले भने यस्तै थाहा पाएँ, केही बात छैन भनेर भने अरे। त्यसपछि तपाईँको नेपाली काङ्ग्रेस विभाजितको
मैले मन्त्रीज्यू मिठो सन्दर्भ र इतिहास कोट्याउन लाग्दै हुनुहुन्थ्यो, समय मेरो सकिसकेको छ, अर्को दिन
म छोड्दै नै भनिदिन्छु। यो प्रसङ्ग आउनु पर्ने भएको हुनाले, प्रसङ्ग आउनु जरुरी भएको हुनाले, त्यसपछि म नेपाली काङ्ग्रेस प्रजातान्त्रिकको सभापति भएको हो। हेर्नुहोस् है, त्यसरी नेपाली काङ्ग्रेस पनि सभापति भए, नेपाली काङ्ग्रेस प्रजातान्त्रिकको पनि सभापति भयो। त्यो अवस्थामा के भयो भनेपछि, बाँके जिल्लामा जब एकीकरण भइसकेपछि, नेपाली काङ्ग्रेस र नेपाली काङ्ग्रेस प्रजातन्त्र एकीकरण हुँदाखेरि, मलाई चाहिँ विश्वास थियो कि कृष्णमानजी नै अध्यक्ष हुनुहुन्छ भनेर भनिसकेपछि, कृष्णमानजीलाई उहाँले अध्यक्ष बनाइदिनु भयो। त फेरबहादुर दाईले मसँग भन्नुभयो, ल भाइ मैले बनाउनु सकिनँ, क्षमा चाहन्छ, सरी भन्नुभयो। मैले भने दाई ठिक गर्नुभयो, मेरो हेडेक पनि समाप्त भइहाल्यो, म पार्टी सभापति भन्न पनि
चाहन्छु। मन्त्रीज्यू, मेरो 7 बजे समाचार आयो, केही सूचना सन्देशहरूको समय पनि बाँकी रह्यो, आज समय दिनुभयो, यति मिठो सम्वाद गर्यो, कुनै दिन फेरि हामी जोडिनेछौँ र मन्त्रालयको विषयमै जोडिएर घनीभूत छलफल गरौँला। आजलाई यहाँलाई धेरै धेरै
म एउटा इम्पोर्टेन्ट कुरो भनिदिन्छु हजुरको, एकदम इम्पोर्टेन्ट कुरो, परिस्थिति के छ भनेपछि, भोलि शेरबहादुर दाईमाथि केही आउँछ, प्रेसर आउँछ भनेपछि, मलाई लाग्छ कि म यो पदमा नबस्छु जस्तो लाग्छ, राजीनामा दिन सक्छु।
हस् मन्त्रीज्यू, धेरै धेरै धन्यवाद। हामीले आज अन्तर सम्वादमा सम्वाद गर्यौं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र बहादुर हमालज्यूसँग। यही सम्वादका साथ आजको अन्तर सम्वाद यही सकिन्छ। साथी उत्तम पाण्डे र म नवराज लम्सालाई विदा दिनुहोस् र सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।